नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज तथा www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको भिजन खबरको विशेष मेचीनगर खबरमा यहाँहरूलाई स्वागत गर्छु। म माया मितु। मेचीनगर खबर मेची नगरपालिकाको सहकार्यमा हरेक हप्ताको मंगलबार बिहान 8 बजेदेखि रेडियो भिजन 91.6 मेगाहर्जमा प्रसारण हुने गर्दछ र मेचीनगर खबरमा हामी मेचीनगरभित्र भएका विभिन्न गतिविधिका विषयमा कुराकानी गर्नेछौँ। आजको मेचीनगर खबरमा पनि हामी मेचीनगरपालिकाभित्र भएका विभिन्न गतिविधिका विषयमा कुराकानी गर्नका लागि उपस्थित भएका छौँ र आजको मेचीनगर खबरमा हामीसँग हुनुहुन्छ मेचीनगर नगरपालिकाका उपमेयर तथा एमालेको भर्खरै निर्वाचित केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँसँग हामी मेचीनगरभित्र भएका विभिन्न गतिविधि सँगसँगै अहिले पछिल्लो समयमा नेपालमा हिजो मात्रै कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएको पुष्टि भएको छ। यो सँगसँगै मेचीनगरसहित नेपालका विभिन्न 8 स्थानमा चाहिँ होल्डिङ सेन्टरहरू निर्माण भइरहेको छ। मेचीनगरको होल्डिङ सेन्टरको अवस्था कस्तो छ सँगसँगै अहिले नोभेम्बर 25 महिला हिंसा विरुद्धको 16 अभियान पनि सञ्चालन भइरहेको छ। मेचीनगरमा महिला हिंसाका घटनाहरूको अवस्था कस्तो छ सँगसँगै त्यहाँको समग्र मेचीनगरपालिकाको अवस्था कस्तो रहेको छ लगायतका विषयमा हामी कुराकानी गर्नेछौँ। यिनै कुराकानीका साथमा हामीसँग मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीसँग हामी प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहने कोसिस गरिरहेका छौँ। हरेक वर्षको नोभेम्बर 25 डिसेम्बर 10 विश्वभरि नै लैङ्गिक हिंसा विरुद्धको 16 अभियान मनाउने गरिन्छ। नेपालमा पनि हामीले लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको 16 अभियान मनाइरहेका छौँ। यस वर्ष हामीले घरबाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ भन्ने नारा तय भएको छ। नेपालमा पनि यो महिला हिंसाका विभिन्न घटनाहरू भइरहेका छन्। हामी उहाँसँग प्रत्यक्ष सम्पर्कमा रहने कोसिस गरिरहेका छौँ। यतिखेर म महिला हिंसा सम्बन्धीको यो 16 अभियान जुन चलिरहेको छ नोभेम्बर 25 डिसेम्बर 10 यिनै विषयहरूमा विशेष गरी कुराकानी सँगसँगै पछिल्लो समयमा मेचीनगरमा कोरियन्ट यो कोरोनाको पछिल्लो ओमिक्रोन भाइरसको यो पुष्टि नेपालमा भए सँगसँगै त्यहाँको सीमासँग नजिक भएको हिसाबले त्यहाँको अवस्था कस्तो छ त्यहाँको होल्डिङ सेन्टरको अवस्था कस्तो रहेको छ पछिल्लो समयमा लगायतका विषयमा हामी कुराकानी गर्नेछौँ। अहिले भने म महिला हिंसाकै घटनालाई जोड्न चाहन्छु। यो देशैभरि रहँदाखेरि मेचीनगरमा पनि यस्ता घटनाहरू भइरहन्छन्। त्यहाँ पनि न्यायिक समितिमा महिला हिंसाका विभिन्न घटनाका मुद्दाहरू आइरहेको सन्दर्भमा निजी र सार्वजनिक जीवनमा महिलामाथि लक्षित गरी गरिने क्रियाकलाप वा कार्य जसले महिलालाई शारीरिक मानसिक यौनिक र मनोवैज्ञानिक रूपमा हानि गर्छ त्यसलाई सामान्यतया हामीले हिंसा भनेर बुझिरहेका छौँ र हिंसाका विभिन्न घटनाहरू हुने गर्छन्। सामाजिक रूपमा आर्थिक रूपमा सांस्कृतिक रूपमा हिंसा महिलामा मात्रै हुँदैन पुरुषमा पनि भइरहेको हुन्छ तर समग्रमा देखिँदाखेरि महिलामा बढी देखिने गरेकाले महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा प्रतिबन्ध लगायतका जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्याइने सबै किसिमको आघातलाई हामीले महिला हिंसाको रूपमा बुझ्नुपर्दछ। जस अन्तर्गत बलात्कार घरेलु हिंसा हत्या कुटपिट बोक्सी आरोपमा गाउने काला दाइजो प्रथा बहुविवाह बालविवाह जबरजस्तीकरणी र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने कुनै पनि धम्क्याउनेदेखि जिस्क्याउनेसम्मका घटना पर्दछन्। महिला हिंसा जुनसुकै जात जाति समुदाय र वर्गहरू गाउँ सहर तल्लो निकायदेखि माथिल्लो निकाय सर्वहारादेखि सामन्ती र पुँजीपति वर्गमा सम्म जताततै रहेको पाइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार महिला विरुद्धको हिंसा भन्नाले शारीरिक मनोवैज्ञानिक यौनजन्य र मानसिक हिंसा बुझ्ने गरिन्छ। त्यसै गरी महिला हिंसा के हो भन्ने सम्बन्धमा संयुक्त राष्ट्रसङ्घीय महासभाले महिला विरुद्धको हिंसा सम्बन्धी कुनै पनि कार्यको परिणाम अथवा यस्तै किसिमका परिणामहरू जुन शारीरिक यौनिक तथा मानसिक रूपमा महिलाहरूलाई शोषण गरिनुका साथै व्यक्तिगत तथा सार्वजनिक रूपमा महिलाहरूमाथि चुनौतीपूर्ण अर्थात् स्वतन्त्रताबाट वञ्चित हुने किसिमका अनियमित तथा दबावमूलक कार्य गरिन्छ भने त्यसलाई महिला हिंसाको रूपमा लिइन्छ भन्ने उल्लेख गरिएको देखिन्छ। नेपालको सन्दर्भमा महिला हिंसा भर्खरै मात्रै प्रादुर्भाव भएको विकृति भने होइन, यो पुस्तौं पुस्तादेखि नेपाली समाजमा हस्तान्तरण हुँदै आएको नकारात्मक जड हो। फरक यति मात्रै देख्न सक्छौं हामी, ताकि यसले विभिन्न समय कालखण्डमा आफ्नो रूप भने पक्कै परिवर्तन गर्दै आएको छ। महिला हिंसालाई अझ स्पष्टीकरण दिने सन्दर्भमा सन् 1993 युएन घोषणा पत्रले लैङ्गिक हिंसा महिला र पुरुषबीच ऐतिहासिक रूपमा घोषणा गरिएको असमान शक्ति सम्बन्ध हो, जसले महिलालाई सशक्तिकृत हुनमा रोकावट पैदा गर्नुको साथै पुरुषद्वारा महिलामाथि गरिने भेदभावमा थप बल प्रदान गर्छ भने यसले एक सङ्कटयुक्त सामाजिक संयन्त्रको रूपमा तुलनात्मक रूप तवरले महिलाहरूलाई बलशक्ति पुरुष सहयोगीको स्थान दिइन्छ भने महिला हिंसाको वृहत परिभाषा दिएको छ। तसर्थ महिला हिंसा अर्थात् लैङ्गिक हिंसा नेपाली समाजको एक निकृष्ट रूप हो, जसले 21 शताब्दीको अत्याधुनिक प्रविधिगत र समतामूलक समाजमाथि नै प्रश्नवाचक चिन्ह खडा गरिदिएको छ। नेपालमा भने समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्त्वले भूमिका निर्वाह गरिरहेका छन्। नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद असमान त बनाएकै छन्। देशमा विद्यमान कतिपय कानुनी व्यवस्था समेत महिलाको हैसियतलाई समान बनाउन सकेको छैन। देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन्, तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्याउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन। समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानून, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनता जस्ता विषय नै महिलामाथिका हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन्। यतिखेर भने हामीसँग मेचीनगर नगरपालिका एवं एमालेको भर्खरै निर्वाचित केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
जस्तो अहिले मैले यो महिला हिंसाको कुरा गरिरहेको थिएँ, योभन्दा अगाडि चाहिँ अहिले भर्खरै नेपालमा पनि यो कोरोना भाइरसको चाहिँ नयाँ भेरिएन्ट ओमिक्रोन देखा परेको सन्दर्भ छ, पुष्टि भएको र सचेत रहन आग्रह गरिरहेको सन्दर्भ, स्वास्थ्यका मापदण्डहरू पालना गर्नको लागि अनुरोध गरिरहेको अवस्थामा मेचीनगर सीमा क्षेत्रमा पर्छ। सरकारले सीमा क्षेत्रका मेचीनगरसहित विभिन्न 8 स्थानमा चाहिँ 1,000 क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अघि बढाएको थियो। त्यो सँगसँगै त्यहाँ सतर्कताका अन्य उपायहरू, होल्डिङ सेन्टरको अवस्था कस्तो रहेको छ त्यो बताइदिनुहोस् न।
धन्यवाद सर। जस्तोमा अहिले नेपाल सरकारले अब फेरि पनि कोरोना भाइरसको सङ्क्रमण अब चाहिँ देखिरहेको अवस्थामा सतर्कता अप्नाएको अवस्था छ, र मेचीनगर नगरपालिका नेपालको पूर्वीद्वारमा पनि एउटा महत्त्वपूर्ण होल्डिङ सेन्टर खोल्नु पर्दछ भनेर सङ्घीय सरकारको तर्फबाट चाहिँ मेचीनगर नगरपालिकाले जमिन उपलब्ध गराउने गरीको प्रस्ताव आएको थियो। त्यही अनुसार हामीले मेचीनगर नगरपालिकाको 14 वार्डमा चाहिँ आइसोलेसन सेन्टर खोल्नको लागि हामीले 11 नदी उकासको जग्गालाई व्यवस्थापन गरेका थियौँ, जसमध्ये 4 जग्गा होल्डिङ सेन्टरलाई हामीले उपलब्ध गराएको अवस्था छ। र त्यहाँ भवनको क्षमता र बनावट हेर्दाखेरि अत्यन्तै राम्रो र उत्कृष्ट देख्न सकिन्छ। र म के भन्न चाहन्छु भने वास्तवमा 1,000 मानिस अटाउन सक्ने खालको होल्डिङ सेन्टर छ, जसमा 22 छुट्टा छुट्टै घर, प्रत्येक घरको बिचमा प्यासेज राखिएको छ, र छुट्टा छुट्टै बाथरुम, शौचालय, जसमा चाहिँ पुरुष महिला गरेर व्यवस्थापन गरिएको स्थिति छ। र चाहिँ त्यो ठाउँहरूमा पनि पूर्वपट्टि बाथरुम पश्चिमपट्टि चाहिँ बिचमा घर र चाहिँ पश्चिमपट्टिको साइडमा बिचमा चाहिँ मानिसहरू राख्ने होल्डिङ सेन्टर र एकातर्फ बाथरुम एकातर्फ चाहिँ किचन गरेर त्यो चाहिँ घरको बनावट अत्यन्तै राम्रो ढङ्गले राखिएको अवस्था छ कोरोना भाइरसकै त्यो सङ्क्रमणलाई मध्यनजर गर्दै र त्यस्तै गरेर चिकित्सक र स्वास्थ्य कर्मीको क्वार्टर पनि छुट्टै ढङ्गले त्यहाँ व्यवस्थापन गरिएको अवस्था छ र अहिले चाहिँ मेचीनगर नगरपालिकामा 2078 साल 1/13 गते को नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट नेपालमा बनिएका जम्मा 9 वटा होल्डिङ सेन्टर मध्ये यो एउटा महत्त्वपूर्ण होल्डिङ सेन्टर हो जसको लागत 22 करोड छ र यसलाई चाहिँ नेपाल आर्मीले टेन्डर प्रक्रियामा अगाडि बढाई निर्माण सम्पन्न हुने चरणमा रहेको छ जसको निगरानी पनि र व्यवस्थापन नेपाल आर्मी चारालीबाट भइरहेको अवस्था छ तर यति हुँदा हुँदै पनि त्यहाँ चाहिँ कतिपय कुराहरू चाहिँ अपुगहरू रहेको छ र जसमा हामीले त्यो बिचको भागहरू जुन प्यासेजका भागहरू छन् त्यसमा व्यवस्थापन गर्नुपर्ने स्थिति छ र दुईवटा कलबर्टको स्थिति छ त्यो कलबर्ट बनाउनु पर्ने चाहिँ देखिएको छ त्यसै गरेर ब्युटिफिकेसनका कुराहरू छन् यी सबै कुराहरूलाई मध्यनजर गरेर हाल पनि 6 करोडको चाहिँ भेरियस चाहिँ चाहिन्छ अथवा लागत इस्टिमेट गरेर पुनः चाहिँ मन्त्रालयमा पठाएको स्थिति छ र त्यतिले मात्रै पनि नपुगेर यो बहुवर्षीय योजना अन्तर्गत जानुपर्दछ भनेर प्रपोजल हालिरहेको अवस्था छ र यो अहिले त्यहाँ होल्डिङ सेन्टरमा जम्मा 100 जना चाहिँ कर्मचारीहरू दैनिक रूपमा लाग्नु भएको छ र पुष मसान्तसम्म होल्डिङ सेन्टर हस्तान्तरण गर्ने कुराहरू भइरहेको छ र अहिले तत्काल 2-3 दिन अगाडिको परिपत्र हेर्दाखेरि गृह मन्त्रालयबाट तत्काल 2 होल्डिङ सेन्टर जसमा 100 जना व्यक्तिहरू अट्ने गरी र 2 डक्टरका रुमहरू चाहिँ तत्कालै सम्पन्न गर्ने भनेर परिपत्र पनि आएको छ यसले के देखाउँछ भने नेपालमा अब COVID-19 सङ्क्रमण आउँदैछ र तुरुन्तै 100 जना भए पनि चाहिँ राख्ने व्यवस्था गरियोस् भनेर परिपत्र गरेको अवस्था देखिन्छ र मलाई लाग्छ झापा जिल्लाभरि अब हामीले आइसोलेसन सेन्टरहरू जहाँ जहाँ निर्माण गरेका छौँ ती आइसोलेसन सेन्टरहरू चाहिँ धेरै हामीले परिचालन गर्नु पर्दैन होला जस्तो लागेको छ किनभने झापा जिल्ला मात्रै होइन पूर्वाञ्चलकै धेरै व्यक्तिहरू त्यहाँ चाहिँ अट्न सक्ने अहिले 1000 क्षमता छ तर रोटेसनमा जाँदै गर्दाखेरि धेरै मानिसहरूलाई हामीले त्यहाँ चाहिँ व्यवस्थापन गर्न सक्छौँ जसमा चाहिँ डक्टरहरू र विभिन्न सुरक्षाहरू अप्नाएर चाहिँ COVID-19 परास्त गर्न सकिन्छ भन्ने खालको योजनाहरू त्यहाँ चाहिँ सम्पन्न गर्न लागिएको छ।
यो होल्डिङ सेन्टर अस्थायी नभएर दीर्घकालीन होल्डिङ सेन्टर हो नि?
यो चाहिँ होल्डिङ सेन्टर अहिलेको बनावट हेर्दाखेरि चाहिँ के देखिन्छ भने यो कोरोना भाइरस महामारी अब चाहिँ 8-10 वर्ष 20 वर्षसम्म जाने सम्भावना पनि छ त्यस कारणले गर्दा यसलाई मर्मत सम्हार गर्दै गयो भने यसलाई दीर्घकालीन रूपमा लिन सकिन्छ।
जस्तो यो हजुर जस्तो अहिले कोरोनाको फेरि अर्को संक्रमण यो ओमिक्रोन देखा परेपछि चाहिँ उच्च सतर्कता अप्नाउन आग्रह गरिरहँदाखेरि मेचीनगर नगरपालिका सीमा क्षेत्र पनि पर्छ, त्यहाँको बजार, त्यहाँको स्थानीयको अवस्था, त्यहाँको समग्र अवस्था चाहिँ यसको लागि लिएर कस्तो व्यवस्थापन गर्दै हुनुहुन्छ?
धन्यवाद छ। यो चाहिँ अहिले हामीले ठ्याक्कै भन्नुपर्दाखेरि त्यसरी अब सतर्कता अप्नाउने कुराहरू चाहिँ व्यवस्थापकीय कुराहरूलाई आइसोलेसनदेखि लिएर चाहिँ स्वास्थ्य कर्मी साथीहरूलाई ओरिएन्टेसन दिने सतर्कता अप्नाउने कुराहरू गरिरहेका छौँ तर नेपाल सरकारले नै यो चाहिँ बोर्डरको व्यवस्थापन गर्नुपर्ने भएकोले गर्दा अहिले नेपाल सरकार गृह मन्त्रालयबाटै अलिक बढी बोर्डरहरूलाई व्यवस्थापन गर्ने र कडाइ गर्ने भन्ने खालका चाहिँ निर्देशनहरू आइरहँदाखेरि बोर्डर अलिक कडा गर्ने खालका कुराहरू भइरहेका छन् र अब चाहिँ हामी हिजो पनि चाहिँ दुईजना देखिएको अवस्थाहरू मिडियामा आइरहँदाखेरि अब अलिक बढी संवेदनशील हुनुपर्दछ भन्ने लागेको छ र तत्कालै कार्यपालिकाको बैठक बसाएर यसलाई कडाइ गर्ने चाहिँ सोचमा मेचीनगर नगरपालिका लागेको छ अहिले।
हजुर, यो त भयो कोरोनाको अवस्था, त्यहाँको सचेतताको अवस्था, होल्डिङ सेन्टर लगायतका विषयमा। अब हामी अलिकति फरक प्रसङ्गमा जाउँ। अहिले नोभेम्बर 25 महिला हिंसाको अभियान चलिरहेको छ, डिसेम्बर 10 छ। मेचीनगरमा महिला हिंसाको अवस्था कस्तो रहेको पाउनु भएको छ?
धन्यवाद छ। यो महिला हिंसा भन्दा पनि अहिलेको यो 16 अभियान जस्तोमा लैङ्गिक हिंसा भन्छ, हजुर, लिङ्गका आधारमा गरिने हिंसा यो महिलामा पनि हुनसक्छ, पुरुषमा पनि हुनसक्छ, होइन? कतिपय अवस्थामा अहिले मेचीनगर नगरपालिकाभित्र पुरुषहरू पनि पीडित भएको अवस्था पनि छ, तर त्यो न्यून रूपमा लिन सकिन्छ। पर्सेन्टेज चाहिँ हेर्ने हो भने 4-5% मात्रै लिन सकिन्छ अहिलेको स्थितिमा, तर 95% चाहिँ महिलाहरू नै पीडित भएको यो चाहिँ देशव्यापी रूपमै रहेको स्थिति छ। र हामीले लैङ्गिक हिंसा विरुद्धको अभियानमा 16 अभियान अन्तर्गत चाहिँ यसमा आज मात्रै पनि हामीले 10 कार्यक्रम राखेका छौँ, जुन चाहिँ शक्ति समूह र मेचीनगर नगरपालिकाको दुइटैको समन्वयमा। र मलाई के लाग्छ भने मेचीनगरपालिकामा अहिले पनि म एज अ न्यायिक समितिको संयोजक र न्यायिक समितिका साथीहरूको अनुभव र नगरपालिकाकै सिङ्गो संस्थाकै अनुभवमा के देखिन्छ भने हामीले अहिले घरेलु हिंसाहरू चाहिँ अहिले पनि व्याप्त छन्, सामाजिक हिंसाहरू अलिकति न्यूनीकरण छन्, होइन? र एउटा चाहिँ राष्ट्रव्यापी हिंसाहरू हिजो मिडियामा आउँदैन थिए, तर अहिले मिडियामा आएको कारणले गर्दा अलिक बढी भयो कि भन्ने देखिन्छ, तर घरेलु हिंसाहरू अहिले पनि व्यक्त छ। र कतिपय कानुनको अभावले गर्दाखेरि, कानुन अलिक लचिलो भएको कारणले गर्दाखेरि पनि घरेलु हिंसाहरू व्यक्त भएको हो कि भन्ने लाग्दछ। र यो अहिलेको स्थितिमा चाहिँ महिलाहरूले पनि पुरुषहरूलाई विदेश जाँदै गर्दाखेरि चाहिँ पुरुषहरू विदेशमा रहने, महिलाहरू यहाँ रहने र त्यो सम्पत्तिहरूको दुरुपयोग गरेर चाहिँ फेरि चाहिँ विदेशबाट स्वदेश आइसकेका पुरुषहरूबाट चाहिँ त्यसैलाई इस्यु बनाएर महिलाहरू हिंसामा पर्नुपर्ने बाध्यता पनि छ, र कतिपय महिलाहरूले त्यसको दुरुपयोग गरेको अवस्था पनि छ। र सिङ्गो सिङ्गो अवस्थामा हेर्दाखेरि 95% महिलाहरू अहिले पनि घरेलु हिंसामा पर्नुभएको छ, र धेरै जसो साँच सिमानाका मुद्दाहरू आए पनि घरेलु हिंसाका मुद्दाहरू आउन नछाडेको स्थिति छ। र मेचीनगर नगरपालिका पनि लैङ्गिक हिंसाबाट अछुतो रहेको छैन, र यसलाई परास्त गर्नको लागि विभिन्न सचेतनाका कार्यक्रमहरू, विभिन्न महिलाहरूका सङ्घ संस्थाका कार्यक्रमहरू मार्फत पनि हामी अगाडि बढिरहेको स्थिति छ। र मलाई के लाग्छ भने जबसम्म सबै नागरिकहरू शिक्षित हुनुहुन्न र अशिक्षा र अज्ञानता अनि आर्थिक पाटोमा सबल बन्न सक्नुहुन्न महिलाहरू, तबसम्म महिला हिंसा चाहिँ न्यूनीकरण होला तर यसलाई चाहिँ समाप्त गर्न सकिँदैन भन्ने लाग्दछ। र सबै नगरपालिकाहरू, स्थानीय तहहरूले अब महिलाहरूको आय आर्जन र आर्थिक पाटोलाई दर्जिलो बनाउनको लागि कार्यक्रमिक हिसाबले अगाडि बढाउनु पर्दछ भन्ने लाग्दछ। र त्यो त्यस पाटोमा मेचीनगर नगरपालिका अहिले एउटा मात्रै प्रोजेक्ट भए पनि महिला पोलिटेक्निकलको रूपमा अगाडि बढिसकेको स्थिति छ, र अब यही हामी यही आर्थिक वर्षमा त्यो सञ्चालन गरौँ भने त्यहाँबाट पनि महिलाहरूका सिप र रोजगारीका कार्यक्रमहरू हजारौँ महिलाहरूलाई उपलब्ध गराउन सक्छौँ भन्ने लागेको छ। र त्योबाट पनि मेचीनगर नगरपालिका महिला हिंसा बाट आर्थिक रूपमा र सामाजिक रूपमा केही भए पनि न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्दछ। र अन्तिममा जबसम्म महिलाहरू सबल हुनुहुन्न आर्थिक र शैक्षिक रूपमा, तबसम्म महिला हिंसालाई रोक्नलाई गाह्रो छ भन्ने मेरो चाहिँ आफ्नो व्यक्तिगत ठम्मै हो।
जस्तो तपाईँ आफू न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ होइन, सात सिमानाका सँगसँगै लैङ्गिक हिंसाका घरेलु हिंसाका उजुरीहरू आइरहँदाखेरि विशेषतः कस्ता प्रकारका मुद्दाहरू चाहिँ बढी आउँछन् त्यहाँ?
यहाँ अलिक बढी चाहिँ यो हामीसँग अहिले साविक नेतिनगर भन्छ, फेरि पनि चारवटा गाविसहरू समायोजन भएको स्थिति छ र ती गाविसहरू नगरपालिकामा आउँदै गर्दाखेरि जग्गा जमिनका कुराहरू रेखाङ्कन अहिले अहिले चाहिँ स्थानीय सरकार आइसकेपछि जमिनहरूको रेखाङ्कनका कुराहरू बाटोघाटोका कुराहरू ती विकास निर्माणका कामले पनि कतिपय उसमा चाहिँ ती मुद्दाहरूमा जाने खालको परिस्थिति छ। किनभने सयौँ वर्षदेखि आफूले मेरो जमिन यति हो भनेर अन्दाजको भरमा मात्रै रहिरहँदाखेरि अहिले चाहिँ बाटो निर्माणहरूका कार्यहरू चाहिँ तीव्र गतिमा हुँदै गर्दाखेरि ए मेरो चाहिँ यो रहँदैछ भन्ने खालका सात सिमानाका कुराहरू अलिक बढी चाहिँ आएको स्थिति छ। त्यस पछाडि हामीसँग लगभग चाहिँ महिलाहरूका कुराहरू चाहिँ घरेलु हिंसाका कुराहरू पनि आउने गर्दछन् र धेरै मात्रामा अहिले चाहिँ मेची नगरपालिकामा जग्गा जमिनका कुरा र सात सिमानाका कुराहरू नै आएका छन्। त्यसको अलावा चाहिँ भनौँ यो चाहिँ सम्बन्ध विच्छेद हुने खालका को चरणसम्म गएका मुद्दाहरू घरेलु हिंसाका कुराहरू चाहिँ आउने गर्दछन्। तर अब हाम्रो अधिकार सम्बन्ध विच्छेद गर्ने होइन, त्यसले गर्दाखेरि त्यो स्थितिमा घरेलु हिंसा हुँदै गर्दा उहाँहरूलाई राखेर कुरा गरेर अनि केही समयहरू दिएर चाहिँ हिंसा न्यूनीकरण गर्ने कुराहरू र सम्बन्धलाई स्थापित गर्ने कुराहरू हामीले गरेको अवस्था छ।
अनि यसरी यो मुद्दाहरू आइरहँदाखेरि त्यहाँनेरिबाट समाधान हुन नसकेका मुद्दाहरू अथवा कति प्रतिशत चाहिँ त्यही समाधान हुन्छन् र कति प्रतिशतसम्म चाहिँ अदालतसम्म गएको छ अहिलेसम्म, त्यो तथ्याङ्कले के देखाउँछ?
हाम्रो हाम्रो मेची नगर नगरपालिकाका मुद्दाहरू मलाई लाग्छ लगभग 90% भन्दा बढी
हजुर
मुद्दाहरू यहीँ समाधान भएका छन्। जुन चाहिँ हामीले हेर्ने मुद्दाहरू भनेका देवानी प्रकृतिका मुद्दाहरू हुन्, फौजदारी मुद्दा हामीले हेर्न मिल्दैन। त्यस कारणले ती फौजदारी मुद्दाहरूलाई पनि हाम्रो चाहिँ बाध्यता के छ भने कतिपय हामीले हेर्न नहुने मुद्दाहरू पनि अदालतमा गएर पेन्डिङ बसेका मुद्दाहरू पनि उहाँहरू चाहिँ सामाजिक रूपमा न्याय खोज्दै आउनुहुन्छ र सामाजिक रूपमै उपस्थिति गराएर छलफल गराएर कतिपय मुद्दाहरू त हामीले यहीँ सामाजिक रूपमै अन्त्य गरेर चाहिँ अदालतका मुद्दाहरू झिक्ने कामहरू पनि गरेका छौँ। यद्यपि फौजदारी मुद्दा हेर्न न कानुनी रूपमा हेर्न अप्ठ्यारो भएर अथवा कानुनी रूपमा चाहिँ हामीलाई त्यो अधिकार प्राप्त नभए तापनि सामाजिक रूपमा चाहिँ जटिल मुद्दा होइन सामान्य मुद्दाहरू चाहिँ हामीले चाहिँ छलफलद्वारा चाहिँ निष्कर्षमा पुगेको अवस्था पनि छ र जुन कुराहरू चाहिँ कानुनी रूपमा संवेदनशील छ र जुन कुराहरू हामीले चाहिँ मिलाउन पनि मिल्दैन त्यस्ता मुद्दाहरू लगभग 8-10% मात्रै अदालतमा गएको स्थिति छ।
यी त भए महिला हिंसा न्यायिक मुद्दाका कुराहरू भए होइन, समग्रमा अब तपाईँहरूको कार्यकाल पनि लगभग सकिन लागेको अवस्था छ। यतिखेर आफूले आफैलाई फर्केर हेर्दाखेरि चाहिँ मेची नगरवासीले मलाई चाहिँ यी यी कारणले सम्झन्छन् है पछिसम्म भन्ने खालका आफूले आफैलाई त्यो आत्मसमीक्षा गर्दाखेरि मैले नगरपालिकाको लागि नगरवासीको लागि आफ्नो तर्फबाट कस्तो खालको योगदान गरे होला जस्तो लाग्छ अन्त्यमा?
धन्यवाद सर। खास गरी मलाई मेरो आफ्नो व्यक्तिगत अनुभव के लाग्दछ भने जनता सामु हामीले प्रतिबद्धता गरेका थियौँ चुवन चुनावी अभियानमा, सायद सबै अभियानमा गरेका प्रतिबद्धताहरू पुरा गर्न मैले सकिनँ होला। चाहिँ कारण के त भन्दा लगभग हामीले 2 वर्षसम्म चाहिँ COVID-19 कारणले गर्दा जे जति कामहरू गर्नुपर्ने हो त्यो गर्न नसकेको अवस्था भयो र अर्को कुरा संसदीय फाँटमा आउँदै गर्दा हिजोको स्थानीय निकाय र आजको स्थानीय तह र स्थानीय तह हुँदै गर्दाखेरि उपप्रमुखलाई दिएका जिम्मेवारीहरू अत्यन्त धेरै छन्। जिम्मेवारी अनुसार हामीले चाहिँ योजनाहरूको अनुगमन गर्दै जाँदाखेरि चाहिँ हामीलाई के थाहा थियो भने धेरै योजनाहरू चाहिँ राख्नु हुँदैन भन्दै गर्दा पनि सुरुवातीको क्रम अनि यो फाउन्डेसनका कुराहरू सबैतिर जनताका माग र आवश्यकतालाई पुरा गर्दै जाँदाखेरि योजनाहरू धेरै भए। ती योजनाहरूका अनुगमन गर्ने कुराहरूमा पनि केही कमी कमजोरीहरू पक्कै पनि धेरै योजना हुँदै गर्दा सबै ठाउँहरूको उपस्थिति रहन सकेन होला। तरै पनि आफ्नो जिम्मेवारीलाई पुरा गर्ने कामहरू मैले चाहिँ गरेको छु भन्ने लाग्दछ धेरै हदसम्म। र अर्को कुरा चाहिँ हामीलाई बजेट बनाउने कुराहरू बजेट तर्जुमा समितिको संयोजक, राजस्व परामर्श समितिको संयोजक, अनुगमनको संयोजक, न्यायिक समितिको संयोजक यी यस्ता कुराहरू राज्यले चाहिँ अधिकार प्रत्याजित गर्दै गर्दाखेरि हामी पनि संसदीय अभ्यासमा पहिलोचोटि आएको त्यसमा पनि स्थानीय निकायबाट स्थानीय तहमा रूपान्तरण हुँदै गर्दाखेरि हामीलाई पनि सिकाइको क्रममै थियौँ। चाहिँ पहिलोचोटि संसदीय अभ्यासमा आइसकेपछि त्यो सिकाइ गर्दै गर्दा लगभग हामीलाई एक वर्ष दुई वर्षसम्म नीति नियम कानुनहरू अनि कार्यविधिहरू नियमावलीहरू बनाउनको लागि पनि हामीलाई त्यो समयहरू लाग्यो र त्यसले गर्दा पनि सोचेर भने जस्तो कामहरू हामीले गर्न सकेनौँ। यद्यपि अब भने हामीले नगरपालिका अथवा संस्थालाई अलिकति भए पनि ट्र्याकमा ल्याएको स्थिति छ र धेरै कानुनहरू बनेको स्थिति छ, नियमावली कार्यविधिहरू बनाइएको स्थिति छ। चाहिँ सुरुमा हामीले यी कुराहरू पनि नबनाइकन पनि कामहरू गऱ्यौँ जो चाहिँ हाम्रो अभ्यास थिएन। त्यस कारणले पनि म आम चाहिँ नागरिकवासी नगरवासीहरूलाई हार्दिकपूर्ण अनुरोध के गर्न चाहन्छु भने हाम्रो सिकाइको क्रममा धेरै कमी कमजोरीहरू भयो होला, ती कमी कमजोरीहरूको पक्कै पनि यहाँहरूले समीक्षा गर्नु नै हुनेछ। तर मलाई म के लाग्दछ भने मैले व्यक्तिगत रूपमा गर्व गर्न लायकको कामहरू केही गरेको छु त्यसमा, अथवा हामीले संस्थागत रूपमा पनि केही गरेका छौँ ती कुराहरूको हामी भोलिका दिनमा नगर चाहिँ प्रोफाइल मार्फत र नगरको एउटा समीक्षात्मक चाहिँ पुस्तकहरू निकाल्दैछौँ त्यसले पनि देखाउनेछ। र आगामी दिनमा अरू आउने साथीहरू हामी आए पनि नआए पनि अरू आउँदै गर्दा पनि चाहिँ हाम्रो मूल्याङ्कन त्यतिखेर हुनेछ जतिखेर हामीले के काम गरेका रहेछौँ र कतिको पारदर्शी हिसाबले गरेका रहेछौँ र कतिको भ्रष्टाचार गरेका रहेन रहेछौँ भन्ने कुरा चाहिँ पछिको चाहिँ मूल्याङ्कनले बताउनेछ र त्यो समीक्षा जनताले गर्नुहुनेछ भन्ने लागेको छ। तर मलाई व्यक्तिगत रूपमा के गर्व लागेको छ भने मैले जे जति कामहरू गरेको छु अहिलेसम्म बिहानदेखि बेलुकासम्म चाहिँ नगरपालिकाको लागि गरेको छु र मैले जानी नजानी कतै गल्ती गरे तापनि मैले वर्षक चाहिँ सचेत रहेर चाहिँ जनतालाई अप्ठ्यारो नपर्ने गरी र आफू पनि त्यसमा नबाजिने गरी नमुसिने गरी काम गरेको छु भन्ने कुराको चाहिँ मलाई गर्व लाग्यो।
यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद रेडियो भिजन परिवारलाई पनि।
उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिका का उपमेयर तथा एमालेको केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती। हामीसँग मेचीनगर नगरपालिकामा भएको होल्डिङ सेन्टरको अवस्था, त्यहाँको महिला हिंसा, लैङ्गिक हिंसा लगायत नगरका अन्य विविध पाटाहरूको विषयमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। यिनै कुराकानीका साथमा हामी आजको मेचीनगर खबरको अन्त्यमा छौँ। अर्को हप्ता हामी अन्य विषयवस्तु लिएर उपस्थित हुने नै छौँ अर्का अतिथिका साथमा। आजलाई भने मेचीनगर खबरबाट आजका अतिथि मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेती सहित मायामितु बिदा हुन्छु। नमस्कार।